ये बात जब आपने समझ ली तो बगैर किसी दिक्कत के ये सीधी सी बात भी आप समझ सकते हैं कि इंसान के दो दीन किसी तरह नहीं हो सकते, क्योंकि मुख्तलिफ हुक्मरानों में से बहरहाल एक की इताअत आप कर सकते हैं। मुख्तलिफ कानूनों में से बहरहाल एक ही कानून आपकी जिंदगी का जाब्ता बन सकता है, और मुख्तलिफ माबूदों में से एक ही की इबादत करना आपके लिए मुमकिन है। आप कहेंगे कि एक सूरत ये भी तो हो सकती है कि अकीदे में हम एक को हाकिम माने और वाकई में इताअत दूसरे की करें, पूजा और परस्तिश एक के आगे करें और बंदगी दूसरे की बजा लाए, अपने दिल में अकीदा एक कानून पर रखे और वाकई में हमारी जिंदगी के सारे मामलात दूसरे कानून के मुताबिक चलते रहें। मैं इसके जवाब में अर्ज करूंगा, बेशक ये हो तो सकता है, और हो सकता क्या माने हो ही रहा है, मगर ये है शिर्क, और ये शिर्क सर से पांव तक झूठ ही झूठ है। हकीकत में तो आप उसी के दीन पर हैं जिसकी इताअत वाकई आप कर रहे हैं, फिर ये झूठ नहीं तो क्या है कि जिसकी इताअत आप नहीं कर रहे हैं उसको अपना हाकिम और उसके दीन को अपना दीन कहें। और अगर जबान से आप कहते भी हैं या दिल में ऐसा समझते भी हैं तो इसका फायदा और असर क्या है? आपका ये कहना कि हम उसकी शरीयत पर ईमान लाते हैं बिल्कुल ही बेमाने है, जबकि आपकी जिंदगी के मामलात इसकी शरीयत के दायरे से निकल गए हों और किसी दूसरी शरीयत पर चल रहे हैं। आपका ये कहना कि हम फलां को माबूद मानते हैं और आपका अपने इन सरों को जो गर्दनों पर रखे हुए हैं सजदे में उसके आगे जमीन पर टेक देना बिल्कुल एक मसनवी फेल बनकर रह जाता है, जबकि आप वाकई में बंदगी दूसरे की कर रहे हों। हकीकत में आपका माबूद तो वो है और आप दरअसल इबादत उसी की कर रहे हैं जिसके हुक्म की आग तामील करते हैं, जिसके मना करने से आप रुकते हैं, जिसकी कायम की हुई हदूद के अंदर रहकर आप काम करते हैं, जिसके मुकर्रर किए हुए तरीकों पर आप चलते हैं, जिसके जाब्ते के मुताबिक आप दूसरों का माल लेते और अपना माल दूसरों को देते हैं, जिसके फैसलों की तरफ आप अपने मामलात में रुजू करते हैं, जिसकी शरीयत पर आपके बाहमी ताल्लुकात की तंजीम और आपके दरमियान हुकूक की तकसीम होती है, और जिसकी तलबी पर आप अपने दिल और दिमाग और हाथ पांव की सारी कुव्वतें और अपनी कमाए हुए माल और आखिरकार अपनी जाने तक पेश कर देते हैं। बस अगर आपका अकीदा कुछ हो और वाकया इसके खिलाफ हो तो असल चीज वाकया ही होगा। अकीदे के लिए इस सूरत में सिरे से कोई जगह न होगी, न ऐसे अकीदे का कोई वजन ही होगा। अगर वाकई में आप दीन बादशाह पर हो तो इसमें दीन अल्लाह के लिए कोई जगह न होगी। अगर वाकई में आप दीन जमहूर पर हो या दीन अंग्रेज या दीन जर्मन या दीन मुल्क वतन पर हो तो इसमें भी दीनुल्लाह के लिए कोई जगह न होगी। और अगर फिर वाकई आप दीनुल्लाह पर हो तो इसी तरह इसमें भी किसी दूसरे दीन के लिए कोई जगह नहीं हो सकती। बहरहाल ये खूब समझ लीजिए कि शिर्क जहां भी होगा झूठ ही होगा। हर दीन इख्तदार चाहता है, یہ نکتہ بھی جب آپ کے ذہن نشین ہو گیا تو بغیر کسی لمبی چوڑی بحث کے آپ کا دماغ خود اس نتیجے پر پہنچ سکتا ہے کہ دین خواہ کوئی سا بھی ہو، لا محالہ اپنی حکومت چاہتا ہے، دین جمہوری ہو یا دین بادشاہی یا دین اشتراکی ہو یا دین الہی یا کوئی اور دین، بہرحال ہر دین کو اپنا قیام کے لیے خود اپنی حکومت کی ضرورت ہوتی ہے۔ حکومت کے بغیر دین بالکل ایسا ہے جیسے ایک عمارت کا نقشہ آپ کے دماغ میں ہو مگر عمارت زمین پر موجود نہ ہو۔ ایسی دماغی نقشے کے ہونے کا فائدہ ہی کیا ہے جبکہ آپ رہیں گے اس عمارت میں جو فی الواقع موجود ہوگی، اسی کے دروازے میں آپ داخل ہوں گے اور اسی کے دروازے سے نکلیں گے، اسی کی چھت اور اسی کی دیواروں کا سایہ آپ پر ہوگا، اسی کے نقشے پر آپ کو اپنی سکونت کا سارا انتظام کرنا ہوگا۔ پھر بھلا ایک نقشے کی عمارت میں رہتے ہوئے آپ کسی دوسرے طرز یا دوسرے نقشے کی عمارت اپنے ذہن میں رکھنا یا اس کا محض معتقد ہو جانا آخر معنی ہی کیا رکھتا ہے؟ وہ خیالی عمارت تو محض آپ کے ذہن میں ہوگی مگر آپ خود اس واقعی عمارت کے اندر ہوں گے جو زمین پر بنی ہوئی ہے۔ عمارت کا لفظ دماغ والی عمارت کے لیے تو کوئی بولتا نہیں ہے، نہ ایسی عمارت میں کوئی رہ سکتا ہے، عمارت تو کہتے ہی اس کو ہے اور آدمی رہے اسی عمارت میں رہ سکتا ہے جس کی بنیادیں زمین میں ہوں اور جس کی چھت اور دیواریں زمین پر قائم ہوں۔ بالکل اسی مثال کے مطابق کسی دین کے حق ہونے کا محض اعتقاد کوئی معنی نہیں رکھتا اور ایسا اعتقاد لا حاصل ہے، جبکہ لوگ عملاً ایک دوسرے دین میں زندگی بسر کر رہے ہوں۔ جس طرح خیالی نقشے کا نام عمارت نہیں ہے، اسی طرح خیالی دین کا نام بھی دین نہیں ہے، اور خیالی عمارت کی طرح کوئی شخص خیالی دین میں بھی نہیں رہ سکتا۔ دین وہی ہے جس کا اقتدار زمین پر قائم ہو، جس کا قانون چلے، جس کے ضابطے پر زندگی کے معاملات کا انتظام ہو۔ لہذا ہر دین عین اپنی فطرت ہی کے لحاظ سے اپنی حکومت کا تقاضا کرتا ہے، اور دین ہوتا ہی اس لیے ہے کہ جس اقتدار کو تسلیم کرنا چاہتا ہے اسی کی عبادت اور بندگی ہو اور اسی کی شریعت نافذ ہو۔ چند مثالیں، مثال کے طور پر دیکھیے دین جمہوری۔ دین جمہوری کا کیا مفہوم ہے؟ یہی نہ کہ ایک ملک کے عام لوگ خود اپنے اقتدار کے مالک ہو، ان پر خود انہی کی بنائی ہوئی شریعت چلے اور اس ملک کے سب باشندے اپنے جمہوری اقتدار کی اطاعت اور بندگی کریں۔ بتائیے یہ دین کیوں کر قائم ہو سکتا ہے جب تک کہ ملک کا قبضہ واقعی جمہوری اقتدار کو حاصل نہ ہو جائے اور جمہوری شریعت نافذ نہ ہونے لگے؟ اگر جمہور کے بجائے کسی قوم کا یا کسی بادشاہ کا اختیار ملک میں قائم ہو اور اسی کی شریعت چلے تو دین جمہور کہاں رہا؟ کوئی شخص دین جمہوری پر اعتقاد رکھتا ہو تو رکھا کرے، جب تک بادشاہ کا یا غیر قوم کا دین قائم ہے اور دین جمہوری کی پیروی تو وہ نہیں کر سکتا۔ دین ملوکیت، دین بادشاہ ہی کو لیجئے، یہ دین جس بادشاہ کو بھی حاکم اعلیٰ قرار دیتا ہے اس لیے تو قرار دیتا ہے کہ اطاعت اس کی ہو اور شریعت اس کی نافذ ہو۔ اگر یہی بات نہ ہوئی تو بادشاہ کو بادشاہ ماننے اور اسے حاکم اعلیٰ تسلیم کرنے کے معنی ہی کیا ہوئے؟ دین جمہور چل پڑا چل پڑا ہو یا کسی دین جمہور چل پڑا ہو یا کسی دوسری قوم کی حکومت قائم ہو گئی ہو تو دین بادشاہی رہا کب کہ کوئی اس کی پیروی کر سکے۔ دین فرنگ